गजल गंगा।
गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। खालैबाट स्वाहा पारे महारथीहरूले यो देश, खालैबाट स्वाहा पारे महारथीहरूले यो देश। कुन प्रभुले कुन समयमा कस्तो छुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। मध्य रातमा बास माग्न आएका थिए पुजारी, मध्य रातमा बास माग्न आएका थिए पुजारी। जाँदा घरको ढोकामा बन्दुक छोडेर गएछन्, जान्न भन्नेहरूले पनि त मुलुक छोडेर गएछन्। गएछन् जानेहरूले अवस्था नाजुक छोडेर गएछन्। दाङका गजलकार ऋषि शर्मा सुदामाका यिनै गजलांशसँगै गजल गङ्गाको यो नूतन श्रृङ्खलामा प्रविधि संयोजनतर्फ पराग पोखरेल र गजल गङ्गाको सारथी विद्यानिर्दोष पहाडीको गजलीय अभिवादन। हामी गजल गङ्गामा डुबुल्की मार्न आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा। रात्रिकालीन प्रहरको अबको 45-50 मिनट हामी गजल गङ्गामा डुबुल्की मार्नेछौँ। आजको बसाइमा गजलकार ऋषि शर्मा सुदामाको गजल सँगसँगै जीवनी उहाँका गजलहरू सुन्नेछौँ र सुनाउनेछौँ। अबको 45-50 मिनट यहाँहरूले हामीलाई दिनुहुनेछ भन्ने विश्वास मनभरि सँगालिरहेको छु। कार्यक्रमको सुरुवातमा हामी जोड्दैछौँ आजका हाम्रा अतिथि ऋषि शर्मा सुदामाको गजल, सङ्गीतमा गुरुदेव कामत र स्वरमा हुनुहुन्छ ओम सुनार।
त्यसै दिल खराने, यसै दिल खराने, त्यसै दिल खराने, किन बाँकी राख्छौ र पराने, किन बाँकी राख्छौ र पराने, यसै दिल खराने, त्यसै दिल खराने, यसै दिल खराने, त्यसै दिल खराने, किन बाँकी राख्छौ र पराने, किन बाँकी राख्छौ पराने। सजाए भोग्दैछु आज, आज तिम्रै सजाए भोग्दैछु आज, तिम्रै सजाए भोग्दैछु आज, तिमीलाई भनेर, तिमीलाई भनेर सच्दा जवानी, तिमीलाई भनेर सच दादवानी किन बाँकी राख्छौ है परानी किन बाँकी राख्छौ र परानी यसै दिल खरानी त्यसै दिल खरानी किन बाँकी राख्छौ है परानी चलाइदेऊ हवाले उडाओस् खरानी खरानी जलाइदेऊ हवाले उडाओस् खरानी जलाइदेऊ हवाले उडाओस् खरानी नाम दिवाना नाम दिवाना न तिमी दिवानी नाम दिवाना न तिमी दिवानी किन बाँकी राख्छौ र परानी किन बाँकी राख्छौ र परानी यसै दिल खरानी त्यसै दिल खरानी
गजल गंगाको यो बसाईमा हामीले सुरुवातमा राख्यौं यसै दिल खरानी गजल गजलकार हुनुहुन्छ ऋषि शर्मा सुदामा संगीत थियो गुरुदेव कामतको स्वर थियो ओम सुनारको गजल गंगामा अब हामी ऋषि शर्मा सुदामालाई स्वागत गर्छौं हजुरलाई गजल गंगामा हार्दिक स्वागत छ
धन्यवाद हजुरलाई र रेडियो सुनेर बस्नुभएका सम्पूर्ण महानुभावहरूप्रति पनि मेरो हार्दिक नमस्कार छ
जिन्दगी कसरी चल्दैछ
नियमित कर्म छ जुन आफ्नो गुजाराको लागि पनि मैले टिचिङमा लागिरहेको छु र त्यसका साथसाथै खाली भएको समयमा कहिलेकाहीँ साहित्यिक कार्यक्रमहरूमा जाने साहित्य सिर्जना मत्थर भए पनि यसलाई कुनै न कुनै रूपमा निरन्तरता दिइराखेको छु र नियमित दैनिकी चलिरहेको छ शिक्षण सँगसँगै साहित्य कर्म
शिक्षण पेसामा हुनुहुन्छ शिक्षण पेसा र साहित्य कर्मलाई सँगसँगै लगिरहँदा कुन बाटो अप्ठ्यारो कुन बाटो सजिलो हुने रहेछ
पछिल्लो समय हेर्दा दुवै बाटो अप्ठ्यारो त अप्ठ्यारो नै हो किनभने अहिले हामीहरू चाहे पेसागत रूपमा शिक्षणलाई हेरौँ त्यहाँ पनि जटिलता छ आत्मसम्मान पनि घिर्दै गइरहँदा पनि समाजले शिक्षणलाई हेर्ने दृष्टिकोण कमजोर बनिरहँदा पनि हामीहरू त्यो पेसा सबैभन्दा पवित्र पेसा हो भनेर लागिरहेका छौँ भने अर्कोतर्फ साहित्य कर्म पनि अनुत्पादक क्षेत्र भनेर भनिएको छ र पछिल्लो पटक उत्पादन गर्न सकिन्छ साहित्यलाई उत्पादनको बाटोमा लगाउन सकिन्छ भन्ने सर्जकहरू एकातिर हुनुहुन्छ भने शान्त सुखाएको लागि लेख्ने हो हामीहरू धेरै अगाडि जानु छैन भन्ने मतहरू पनि पछाडि भएको हुनाले यी दुवै आत्मसन्तुष्टिको लागि एकदम सबैभन्दा राम्रा क्षेत्र हुन् भन्ने मलाई लाग्छ
हजुरको लेखनीको पाटो आत्मसन्तुष्टिका लागि या समृद्धिका लागि
मैले पहिलो कुरा आत्मसन्तुष्टिको लागि लेख्छु म जुन कुराले सन्तुष्ट हुन्छु मेरो नजिकको साथीहरूलाई सन्तुष्ट बनाउन सकेँ भिन्न भिन्न दृष्टिकोण राख्ने भिन्न भिन्न सोचाइ राख्ने साथीहरूलाई पनि ती रचनाहरूले सन्तुष्ट दिन सक्यो भने यो समाजको लागि योग्य हुन्छ र समाजलाई पनि यसले कुनै न कुनै रूपमा सन्तुष्टि दिन सक्छ भन्ने मान्यता म राख्छु र साहित्य सिर्जना साहित्यलाई समाजको दर्पण र दर्शन भनिन्छ दर्पण हामीले देखायौँ र त्यसका साथसाथै दर्शन पनि दिन सकियो भने समाज एउटा गतिमा जान सक्थ्यो भन्ने मान्यता हो र यो पछिल्लो समय साहित्यलाई आधार बनाएर समाजले आफ्नो दर्शन प्राप्त गर्छ भन्ने मान्यता धेरै कमजोर बनिरहेको छ तर मैले जे लेखिराखेको छु त्यो आत्मसन्तुष्टिको लागि लेख्छु शान्त सुखाएको लागि लेख्छु र मैले लेखिसकेपछि त्यो मेरो मात्र सम्पत्ति नभएर सबै दर्शक र पाठकहरूको सम्पत्ति हुन्छ त्यसबेला मलाई मिल्ने भनेको सन्तुष्टि नै हो
सृजनाले सन्तुष्टि पनि दिन्छ समाजका कुराहरू पनि उठाउँछ दर्पण पनि बन्छ र दर्शनसँगै दर्शन पनि बन्छ कति मिठो जवाब अब गजल सुनौ
हुन्छ म एउटा नजल सुनाउँछु। हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनु यही कुराको लागि रहन्छ पीर। कसरी भनु हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनु पीडककै पक्षमा फैसला सुनाइयो फेरि पनि। पीडककै पक्षमा फैसला सुनाइयो फेरि पनि, अदालतलाई न्यायको मन्दिर कसरी भनु यही कुराको लागि रहन्छ पीर। कसरी भनु बोले भ्रम नबोले भ्रम, भ्रमित छ भ्रम यहाँ। बोले भ्रम नबोले भ्रम, भ्रमित छ भ्रम यहाँ। आफूले आफैलाई फकिर कसरी भनौँ यही कुराको लागि रहन्छ पीर। कसरी भनौँ बिच बाटोमै छोडेकी थिइन् उनले पनि, बिच बाटोमै छोडेकी थिइन् उनले पनि, बिच बाटोमै छोडेकी थिइन् उनले पनि। तिमीलाई प्रेमको नजिर कसरी भनौँ हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ। दुनियाँले कुल्चेर हिँडेको महसुस हुन्छ, दुनियाँले कुल्चेर हिँडेको महसुस हुन्छ, कसैको बाटोलाई आफ्नो शरीर कसरी भनौँ यही कुराको लागि रहन्छ पीर। कसरी भनौँ हाम्रा पुर्खा पनि थिए वीर, कसरी भनौँ।
निकै मिठो गजल हामीले यति बेला सुन्यौँ। ऋषि शर्मा सुदामा हुनुहुन्छ आजको बसाइमा, उहाँको जीवन भोगाई, गजल लेखनीको चेत, दर्शन, विचार हामी यति बेला सुनिरहेका छौँ, सुनाइरहेका छौँ। जीवन भोगाई सँगसँगै शेरहरूमा काल्पनिकता पनि हुन्छ या यथार्थता मात्रै हुन्छ? यो जोड्न खोजेको मैले हजुरको त्यहाँ अगाडि एउटा शेर छ, उनले पनि बीच बाटोमा छोडेर गइन्, कसले छोडेर जानुभयो तपाईँलाई?
यो के रहेछ भने हामी सर्जकहरूलाई एउटा छुट के रहेछ, वास्तविकता कुरा भनिरहँदा पनि त्यसमा काल्पनिकताको रङ भर्न सकिने रहेछ र काल्पनिक कुरा गरिरहँदा पनि वास्तविकताको नजिक पुर्याउन सकिने रहेछ। सर्जकहरूलाई सबैभन्दा सुविधाको पाटो यही हो भन्ने लाग्छ। अनि त्यो शेर मेरो आफ्नै जीवनको आफैसँग भोगिएको शेर नहुनसक्छ, तर अरूको लागि भने त्यो कसै न कसैको जीवनबाट नजिकबाट भोगिएको शेर हो। मैले लेख्ने गजलहरू मलाई कुनै न कुनै रूपमा अनुभूतिले छुन्छ, अनुभूति सँगसँगै अनुभव जोडियो भने अझ त्यसमा आफूलाई समाहित गर्न पाउँछु र आफ्नो अनुभूतिसँग अरूका अनुभव जोडिएका छन् भने पनि तिनी आफ्नै शेर हुन्, मेरै लागि लेखिएको हो भन्ने मैले आफूलाई लाग्यो भने मात्र आम पाठक र श्रोताहरूलाई पनि मेरै लागि लेखिदिएछ सुदामाले भन्ने लाग्ला भन्ने लाग्छ। र के हो भने गजल लेखिरहँदा वास्तविकताको नजिक रहँदा पनि हामीहरूले ती अनुभूतिका कुराहरूले सबै कुराहरू भनिरहँदा पनि हामीहरूलाई बडो मजाको छुट हुने रहेछ, बडो मजाको आनन्द मिल्ने रहेछ। कतिपय कुराहरू नभनेर भनिने रहेछ, कतिपय कुराहरू भनेर नभनिने रहेछ। यो गजलको शेर हजुरले जुन कुरा उठाउनु भयो त्यो मेरो जीवनसँग मेल नखाए पनि मलाई त्यो अनुभूति चाहिँ भित्र हृदयले एकपटक स्पर्श गरेको कुरा भएको हुनाले मैले आफ्नै हो भनेर लेखेको।
गजल लेखनी एउटा सोच हो, कला हो, सिर्जना हो या यथार्थता हो? यो अघिको प्रश्न सँगसँगै मैले जोडेँ, एउटा सोच हो या गजल के हो? प्रेमिल हो अथवा भावना हो, लय हो, बिम्ब हो, के हो गजल?
गजलको बारेमा हामीहरूले विभिन्न थरी जसरी चाहे साहित्य होस्, चाहे दर्शन होस्, चाहे राजनीति होस्, फरक फरक विचारधाराबाट प्रभावित भएका, फरक विचारधाराबाट प्रशिक्षित भएका समूहहरूका फरक फरक कुराहरू सुनिरहेका हुन्छौँ। यो गजलमा पनि कुनै न कुनै रूपमा त्यो फरकपन देख्न सकिन्छ। अरब वर्षमा जसरी गजल लेखियो अहिले नेपालमा त्यही लय, त्यही ढर्रा, त्यही ढाँचामा लेख्नुपर्छ भन्ने मान्यता पनि केहीको होला, हामीले त्यसलाई पनि सम्मान गर्नुपर्छ। र जसरी हामीहरूका परम्परागत सोच, दृष्टि र दृष्टिकोण सबै परिवर्तन हुँदै आयो, समाज परिवर्तन हुँदै आयो, हाम्रो चेतनाको स्तर परिवर्तन हुँदै आयो, त्यसै यो गजलको पनि गजलले समातेको बाटो र परिधि पनि परिवर्तित हुनुपर्छ। र पुरानो जे थियो त्यसैमा मात्र रमाइरहने भने साहित्य कसरी परिवर्तनगामी हुन्छ, कसरी सृजनशील हुन्छ र कसरी नयाँ सभ्यताको जग बसाल्न कार्यमा साहित्यलाई अगाडि बढाउन सकिन्छ भन्ने यावत प्रश्नहरू छन्। त्यसैले म यो पुरानो जे थियो त्यसैमा रहनुभन्दा पनि समय परिस्थितिले परिष्कार परिमार्जन गर्दै अगाडि बढ्ने बाटोमा म सहमत छु। त्यसैले अरब वर्षमा जसरी प्रेमका कुराहरू मात्र गजलमा लेखियो अहिले त्यो मात्र नभएर त्यो पनि लेखौँ र त्यसका साथसाथै जीवन दर्शनका, जीवन जगतका बहुआयामिक विषय र पाटाहरू छन् ती सबैलाई गजलले छुन सक्नुपर्छ, छोप्न सक्नुपर्छ भन्ने मान्यता म राख्छु।
यो गजलप्रतिको दृष्टिकोण भयो, सोच भयो, हजुरले गजललाई परिभाषित गर्दा गजल लेखनीको दुई दशकभन्दा लामो समय पुग्यो, यो अनुभवले गजल चाहिँ के हो जस्तो लाग्छ?
गजल आफ्नो अनुभूतिले त म फरक कुरा भनौँला, तर अहिले रेडियो नेपाल सुनिरहनुभएका धेरै श्रोताहरूलाई मैले के भन्नुपर्छ भने यो ज्ञात्मकताको दृष्टिले हेर्ने भने यो गीतको नजिक को विधा हो र यो वाचनका दृष्टिले हेर्ने भने यो कविताको नजिकको विधा हो। त्यसैले कवितामा हुने त्यो बिम्ब अलङ्कारका साथसाथै कवितामा हुने सशक्त भाव पनि यसले बोकेर ल्याएको हुन्छ र हामीहरूले ज्ञात्मकताको प्रयास गर्यौँ भने गीतमा हुने त्यो पन पनि यसले लिएको हुन्छ। त्यसैले यी दुईको बिचबाट आएको यो समृद्ध विधा हो भन्न चाहन्छु।
अब हजुरको गजल सुनौ।
हुन्छ, म गजल वाचन गर्छु। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, जिन्दगी के नै रहेछ उत्तर प्रश्न भेटियो। जिन्दगी के नै रहेछ उत्तर प्रश्न भेटियो, प्रश्न अनेक हुन सक्छन् मलामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग। दुश्मनी कोसँग दुश्मन को हो थाहा छैन, दुश्मनी कोसँग हो दुश्मन को हो थाहा छैन, दुश्मनी कोसँग हो दुश्मन को हो थाहा छैन, सदियौँदेखि लडिरहेछौँ हामी हामीसँग। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, बरु एक्लै हिँड एक्लै बोल एक्लै मुस्कुराऊ। बरु एक्लै हिँड एक्लै बोल एक्लै मुस्कुराऊ, सङ्कटमा पनि सङ्गत नगर हरामीसँग। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग, कसरी बन्छौँ हामी कसरी बन्छ यो देश, कसरी बन्छौँ हामी कसरी बन्छ यो देश, कैयौँ प्रेतात्मा हुन्छन् एउटा धामीसँग, मान्छेलाई डर रहेन अब बदनामीसँग। नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग,
नबेच्नु थियो बेच्न थाल्यौँ स्वाभिमान दामीसँग। गजल गङ्गाको यो पलेटीमा यो बसाइमा हामी दाङ जन्मनु भई कर्मक्षेत्र सुर्खेतलाई बनाउनु भएको छ अहिले ऋषि शर्मा सुधामा हुनुहुन्छ। हामी गजल गङ्गामा अब यति बेला निकै मिठो गजल सङ्गीत सुन्छौँ। गजल धीरज ठकुरी त्रिवेणीको रहेको छ, स्वरमा जुनु रिजाल र सङ्गीत शिशिर साधकको रहेको छ। न दोष तिम्रो न दोष मेरो, दोषी त हाम्रो नजर थियो। नदोष तिम्रो नदोष मेरो दोषी त हाम्रो नजर थियो, धीरज ठकुरी त्रिवेणीको गजल, जुनु रिजालको स्वर र शिशिर साधकको सङ्गीत थियो। हामी गजल गङ्गामा यति बेला ऋषि शर्मा सुधामासँग छौँ। सुर्खेतलाई आफ्नो कर्मथलो बनाइरहनु भएको छ। सुर्खेत कर्णाली प्रदेशको राजधानी पनि हो। कर्णालीमा गजलको माहौललाई नजिकबाट नियालिरहनु भएको छ, कस्तो छ आजभोलि कर्णालीमा गजलको माहौल?
म विगत 20-22 वर्षदेखि सुर्खेतमा रहेर त्यहीँको गजलसँग नजिकको सम्बन्ध जोड्ने प्रयासमा छु। अहिले पनि त्यहीँको गजलसँग खेलिरहेको छु। सुर्खेतको गजल, समग्र कर्णालीको गजल समृद्ध छ र एउटा कोणबाट हेर्ने हो भने कर्णालीको गजल के अलि पछाडि हो कि साङ्गीतिक पाटोमा त्यति आउन नसकेको हो कि भन्ने महसुस चाहिँ हामीलाई भएको छ। र पछिल्लो पटक केही साङ्गीतिक कार्यक्रमहरू पनि सुरु गरेर रेकर्डलाई पनि अगाडि बढाउनुपर्छ भन्ने सोच त्यहाँका सर्जकहरूमा आएको छ र त्यही किसिमका कार्यक्रमहरू पनि हुन थालेका छन्। कर्णालीको गजल समृद्ध छ र देशकै प्रतिनिधि गजलकारहरू खोज्नु पऱ्यो भने हामी कर्णाली सेरोफेरोमा गयौँ भने त्यहाँ भेटाउन सक्छौँ, पाउन सक्छौँ। र त्यसमा पनि कर्णालीको गजल यो समसामयिक धारमा लेखिने गजलहरू अलि बढी चोटिला र अब्बल देख्न पाइन्छ, सुन्न पाइन्छ र पढ्न पाइन्छ।
पछिल्लो समय कर्णालीको खस भाषामा पनि गजलहरू लेखिन थालेका छन्।
हजुर,
गजल लेखनीको यसलाई आयामको विस्तार भन्नुहुन्छ या नेपालीमै लेख्नुपर्छ या विभिन्न भाषिकाहरूमा भाषाहरूमा पनि गजल लेख्दा राम्रो हुन्छ जस्तो पाउनु भएको छ कि यहाँले कस्तो पाउनु भएको छ?
साहित्यले भाषिकाको भेदलाई समात्न सक्नुपर्छ भन्ने मान्यता म राख्छु। स्तरीय मानकमा फरक कुरा होला, तर भाषिकाहरूको प्रभावले के गर्छ भने त्यहाँको आञ्चलिकतालाई प्रस्तुत गर्छ र भोलि गएर साहित्यको बारेमा अध्ययन गर्ने विद्यार्थीहरूले साहित्यको समाजशास्त्रीय अध्ययन गर्दा त्यहाँको रहनसहन, त्यहाँको भाषाको पनि त्यहीबाट निष्कर्ष निकाल्न सक्छन्। त्यसैले त्यो इतिहाससँग जोडिने कुरा पनि भएको हुनाले भाषिकामा यदि विचलन छैन, भाषिका नै बिगारिएर त्यो होडको लागि लेखिएको छ भने यसमा मेरो आपत्ति रहन्छ। होइन, भाषिकालाई समृद्ध बनाउने उद्देश्यले लेखिएका रचनाहरूले भोलि गएर त्यहाँको समाजको इतिहास बोल्ने भएको कारण त्यसरी लेखिने रचनाहरू जुन छन् त्यही भाषिकाको स्तरीय रूपमा आउँदा राम्रो हो भन्ने मेरो आफ्नो निजी धारणा।
त्यसले नेपाली गजलको श्रीवृद्धिमा भूमिका खेल्छ र आम व्यक्तिहरू समक्ष गजल लेखनीको दायरा विस्तार पनि गर्छ, पहुँच पनि पुर्याउँछ भन्ने पनि हो है?
हजुर, त्यसमा के हो भने जुन नेपाली भाषी भए तापनि भाषिकागत रूपमा हेर्दा त्यो खस भाषामा रमाउने केही भाषिक समुदाय यस्तो छ जसले स्तरीय नेपाली भाषालाई अझै बोधगम्य रूपमा उसले हेर्न सकेको छैन। त्यसैले त्यस्तो बेलामा त्यो गजललाई उसले सुन्न सक्दैन, सुन्न चाहँदैन, उसले सुनेर बुझ्दैन। एउटा समुदाय त्यस्तो पनि छ। त्यसैले त्यो समुदायसम्म पुर्याउनको लागि पनि त्यहाँका भाषिकाहरूमा लेख्न सकियो भने गजललाई पुर्याउन सकिन्छ। गजलप्रतिको रस बढ्दै गयो भने पछि स्तरीय मानकमा उहाँहरूलाई अभ्यस्त गराउने एउटा बाटो खुल्छ। त्यसैले त्यतातिर त्यो समृद्धिको बाटोमा जुन किसिमका अभियानहरू छन्, जुन किसिमका कार्यक्रमहरू छन् र जुन किसिमका प्रयासहरू भइरहेका छन् त्यो सकारात्मक हो।
नेपाल बहुभाषिक मुलुक पनि हो।
हजुर,
बहुभाषी छ। बहुभाषीमा गजल लेखनीका सरलता पनि छन्, जटिलता पनि छन् र त्यसलाई गजलको सिद्धान्तलाई पनि पालना गर्नुपर्नेछ। नेपाल बहुभाषी भइरहँदा गजललाई पनि बहुभाषामा रूपान्तरण गर्दै जाने हो भने त्यसको स्वरूप परिवर्तन होला या यही स्वरूपमा लेखिएला या त भाषिका अनुसार फरक हुँदै जाला, के लाग्छ यहाँलाई?
त्यसमा के हो भने म लुम्बिनी प्रदेशको बासिन्दा हुँ र विगत 22-25 वर्षदेखि कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेतमा बसिरहेको छु। एउटा के हुन जरुरी छ भने म थारू भाषा जान्दैन, मेरो समुदायमा एक घर पनि थारूको बस्ती छैन, त्यसैले म थारू भाषा जान्दैन। दाङमा हुनेहरूले थारू भाषा सिकेर, थारू भाषा बुझेर थारू भाषामै लेखिरहनु भएको छ। त्यो थारू भाषालाई समृद्ध बनाउने एउटा माध्यम पनि होला र एउटा आयाम पनि होला। तर म सुर्खेतमा बसिरहँदा मैले खस भाषा म बुझ्न चाहिँ केही बुझ्छु, म आफूले लेख्न चाहँदैन र अरूले लेखेको लोकप्रियता देखेर म पनि लेख्नुपर्छ भनेर घुमिएर म गएँ भने मैले त्यहाँनिर त्यो भाषालाई मैले अन्याय गर्न सक्छु र त्यो भाषालाई मैले दुर्घटनामा बनाउन सक्छु। त्यसैले म आफू जे छु, मेरो धरातल जे हो, त्यहीबाट उठाउन थाल्यो भने सबैको अपनत्व पनि त्यसमा आउँछ र आफ्नो वास्तविक परिचय पनि सर्जकले खोज्न सक्छ। जसरी कर्णालीमा पनि कालीकोट जुम्लातिरका साथीहरूले खसमा जसरी लेख्न सक्नुहुन्छ, दैलेखको पश्चिम क्षेत्रले लेख्न सक्छ, तर दैलेखको पूर्वी क्षेत्र त्यसपछि सुर्खेतको केही भागमा हामीहरूले बसेर लेखिरहँदा त्यो खस भाषाका गजलहरू हाम्रो लागि खसखस मात्र हुन सक्छ। हामी पूर्ण खस भाषामा नै हामी लेख्न सक्छौँ र समृद्ध बनाउँछौँ भन्ने नसन्दा हुन्छ, किनभने हाम्रो धरातल जुन हो त्यही धरातललाई माथि उठाउँदा नै राम्रो हुन्छ।
एउटा सर्जकले आफ्नो धरातलमा रहेर जुन समुदाय र सम्प्रदायको प्रतिनिधित्व गर्छ उसले चाहिँ न्याय दिन सक्ने भयो, तर अर्को धरातल र अर्को सम्प्रदायको व्यक्तिले गजल लेख्छु भनेर त्यति न्याय दिन सक्दैन कि भन्ने कुरा पनि उठ्यो। यो व्यवसायमा हामी पुनः हजुरको गजल सुन्छौँ।
हुन्छ, मैले गजल वाचन गर्छु। पहिले खाँबो उठाउनु पर्छ बलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ बलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ बलो उठाउनु पर्छ। प्रणाली यही बस्यो वफादारहरूका लागि, प्रणाली यही बस्यो वफादारहरूका लागि, आफ्नो गाँस नउठाउँदै कलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ। जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ, जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ, जति हली आए पनि गोरु मात्र छुटिरह्यौँ। जोत्नु छ भने अड्किएको हलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ। व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, व्यापारीकरण र विश्व बजारका भाषण खुबै हुन्छन्, तर व्यवहारमा हामीले खलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ बलो उठाउनु पर्छ। म अन्तिम शेरमा आएँ, व्यक्तिवादिता र यान्त्रिकता बढ्दै गएमा, व्यक्तिवादिता र यान्त्रिकता बढ्दै गएमा, हर मुर्दाले भोलि आफै सलो उठाउनु पर्छ, पहिला खाँबो उठाउनु पर्छ बलो उठाउनु पर्छ, धरातल बनेपछि मात्र तल उठाउनु पर्छ।
गजल लेखनीको एउटा पाटो सुझावसँगै विचार पनि आउँछ गजलमा।
हजुर,
विचार, गजल र राजनीति, गजलकारहरूले साहित्यकारहरूले राजनीतिज्ञलाई के भन्नुहुन्छ भन्दा, सत्तामा पुगिसकेपछि रचनाकारहरूलाई साहित्यकारहरूलाई गजलकारहरूलाई बिर्सिने, रोडमा हुँदा अथवा सडक सङ्घर्षमा हुँदा साहित्यकारहरूलाई सम्झिने, रचनाहरूले सरकार चिन्न नसकेको हो या सडक मात्रै चिनेको हो, या राजनीतिज्ञहरूले सडक मात्रै चिने रचना चिनेनन्, कस्तो लाग्छ यहाँलाई? धेरैको गुनासो भेटिन्छ।
सर्जकहरू विचार सिद्धान्तका हिसाबले भनेको होइन, सर्जकहरू आम सर्जकहरू परिवर्तनका पक्षमा हुन्छन्, उनीहरूले उठाएका परिवर्तनका आवाजहरू जुन छन् रचनाका माध्यमबाट उठेका आवाजहरू यो कुनै कालखण्डमा राजनीतिको उद्देश्य र ती रचनाको उद्देश्य मेल खाँदा एउटै ठाउँमा आएर केही परिवर्तनहरू पनि भएका छन्, र परिवर्तन भइसकेपछि जुन उद्देश्य एकै ठाउँमा उभिएर त्यो परिवर्तन भएको थियो, त्यो परिवर्तनभन्दा पछाडिका व्यवहारिक पाटाहरू कमजोर देखिँदा सर्जकहरूमा नैराश्यता देख्न सकिन्छ। यो अहिलेको मात्र रोग होइन, हामीले पारिजातलाई पढ्यौँ भने, त्यसका साथसाथै गोपाल प्रसाद रिमाललाई पढ्यौँ भने, उनीहरूको बारेमा बुझ्यौँ भने पनि यसबाट छर्लङ्ग हुन्छ कि एक किसिमले राजनीति गर्नेहरूले साहित्यलाई पनि आफ्नो भर्याङ बनाएका हुन् कि, त्यो भर्याङ बनाइसकेपछि जुन गर्नुपर्ने साहित्यलाई साहित्यको उत्थानको लागि गर्नुपर्ने कार्य हो र साहित्यले उठाएका विचार र दर्शनका पाटाहरू हुन्, तिनीहरूलाई न्याय नगरेका हुन् कि भन्ने प्रश्नहरू अहिले पनि छन् र यसका उत्तरहरू भेटिन अलिक गाह्रो भइरहेको छ।
सर्जकहरू गजलकारहरू यति थाहा हुँदा हुँदै फेरि उहाँहरूले बोलाएको कार्यक्रममा जानुहुन्छ किन भन्ने प्रश्न पनि उठ्छ, के उहाँहरू राजनीतिज्ञहरूबाट केही लिनुहुन्छ कि केही गर्नुहुन्छ कि भन्ने प्रश्नहरू पनि आम व्यक्तिहरूलाई सुनिन्छ। ऋषि शर्मा सुदामा पनि कर्णाली प्रदेशको स्थापनार्थ आफ्ना रचनाहरू वाचन गरेर कर्णाली प्रदेश स्थापनाका लागि वाचन गर्ने एकजना सर्जक हुनुहुन्छ, मैले भिडियोमा देखाएको थिएँ। स्थापना भइसके पश्चात अहिले कर्णाली प्रज्ञा प्रतिष्ठानको सन्दर्भ पनि थियो तत्कालीन समयमा, त्यो र यहाँहरू बिच केही समन्वय सहकार्य केही भइराखेको छ?
यसमा सहकार्य हामीसँग व्यक्तिगत रूपमा भएको छैन, र सुर्खेतमा चलिरहेका क्रियाशील रहिरहेका साहित्यिक संस्थाहरूसँग पनि त्यति धेरै समन्वय भएको छ जस्तो मलाई लाग्दैन, भएको भए यी कुराहरू सतहमा आइसक्ने थिए। र एउटा सकारात्मक कुरा के भने हामीसँग समन्वय नभए पनि कर्णाली प्रज्ञा प्रतिष्ठान गठन हुँदैछ भन्ने कुरा हामीले सुनेका छौँ र त्यसमा जसलाई जिम्मा दिइँदैछ अथवा जो आउँदै हुनुहुन्छ नेतृत्वमा उहाँहरू साहित्य बुझेको मान्छे भइदिए हामीहरूलाई ठिक हुन्थ्यो र राजनीतिक पृष्ठभूमिबाट आएका साहित्यको नाम मात्र ओकल्ने जति हुनुहुन्छ उहाँहरूलाई अगाडि नसारिदिए हुन्थ्यो साहित्यको मर्म र धर्मलाई जानेको बुझेको मान्छे नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने हामीहरूको इरादा छ तर हामीसँग त्यस किसिमको समन्वय अहिलेसम्म भएको छैन
कामना गरौँ अपेक्षा गरौँ यहाँहरूको समन्वय होस् प्रणालीको साहित्य समग्रमा गजलले पनि आफ्नो महत्त्वपूर्ण स्थान पाओस् यो कामना गरौँ गजल गङ्गामा हामी अब अर्को गजल सुन्छौँ
हुन्छ म गजल वाचन गर्छु पागल बनोस् सधैँ जस्तो सधैँ बनोस् पागल जस्तो पागल बनोस् सधैँ जस्तो सधैँ बनोस् पागल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो पागल बनोस् सधैँ जस्तो सधैँ बनोस् पागल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो आँसु पुस्छ पट्टी बन्छ परि आउँदा सब थोक बन्छ आँसु पुस्छ पट्टी बन्छ परि आउँदा सब थोक बन्छ के हुन्छ र यो संसारमा आमाको आँचल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो अन्तिम पछि पनि कैयौँ अन्तिमहरू आइरहन्छन् अन्तिम पछि पनि कैयौँ अन्तिमहरू आइरहन्छन् ब्रह्माण्डमा अर्को शक्ति छैन होला तलतल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो खोइ सग्लो परिचय खोइ हाम्रो स्वाधीनता खोइ सग्लो परिचय खोइ हाम्रो स्वाधीनता खोइ सग्लो परिचय खोइ हाम्रो स्वाधीनता दुनियाँले बजाएको छ चौतारीको मादल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो निमुखाका नाममा बहस हेर्दा हेर्दै थाक्यो मान्छे
निमुखाको
नाममा बहस सुन्दा सुन्दै थाक्यो मान्छे निमुखाको नाममा बहस हेर्दा हेर्दै सुन्दा सुन्दै थाक्यो मान्छे छलफल पनि लाग्न थाल्यो सुदामालाई छलफल जस्तो पागल बनोस् सधैँ जस्तो सधैँ बनोस् पागल जस्तो कोही भइरह्यो मुसल जस्तो हामी भयौँ ओखल जस्तो
गजलले पार्ने प्रभाव समाजमा व्यक्तिमा कसरी पर्छ
यो हामीहरूले पुस्तालाई र समाजको समूहलाई छुट्याउँदै गयौँ भने समाजमा रेडियो सुन्नेहरूमा पनि बिहानतिर का कार्यक्रमहरू सुन्ने एउटा जमात छ दिउँसोको कार्यक्रम सुन्ने अर्को जमात छ बेलुकातिरको कार्यक्रम सुन्ने अर्को जमात छ र रात्रिकालीन कार्यक्रमहरू सुन्ने अर्को जमात छ त्यो एउटा श्रोताहरू विभक्त भइरहेका छन् भने गजल र साहित्य पढ्ने आम पाठकहरू सुन्ने श्रोताहरू पनि विभक्त छन् सबैलाई एकै किसिमले समेट्न सकिन्छ भन्ने हुँदैन र सबै सर्जकले सबैको विचारलाई प्रतिनिधित्व गर्छन् भन्ने हुँदैन कसैको लागि कुनै लेखक एकदम उत्कृष्ट लेखक हुनसक्छ भने कुनै पाठक र श्रोताहरूको लागि अर्को कोही भइदिन सक्छ यो हाम्रो हामीहरूले आफ्नो दृष्टिकोण कस्तो बनाएका छौँ त्यही किसिमका सर्जकहरूलाई हामीहरूले मन पराउने हुन्छ त्यसैले बजारमा आउने किताबहरू पनि एक किसिमको पाठकहरूको लागि एक किसिमका हुन्छन् भने अर्को किसिमका पाठकहरूको लागि अर्कै किसिमका हुन्छन् त्यसैले यो संसार जसरी विभक्त छ त्यसै गरी यो साहित्य पनि विभक्त छ पाठक
व्यक्तिको इच्छा चाहना अनुसार रुचि अनुसारका सिर्जनाहरूले उसमाथि प्रभाव पार्ने भयो उसमाथि प्रभुत्व छोड्ने भयो भन्ने हजुरको भनाइरह्यो हामी यति बेला गजल गङ्गाको रात्रिकालीन बसाईमा छौँ रात्रिकालीन बसाईमा हामी गजलकार ऋषि शर्मा सुदामासँग जोडिरहेका छौँ भलाकुसारी गरिरहेका छौँ र उहाँका गजलहरू सुनिरहेका छौँ र तपाईँलाई पनि सुनाइरहेका छौँ आशा छ यहाँहरूले सुनिरहनु भएको छ भन्ने विश्वास पनि छ अब यति बेला हामी गजल सङ्गीत जोड्छौँ गजलकार कृष्णहरि बराल हुनुहुन्छ सङ्गीत गैरी सुरेशको रहेको छ स्वर जगदीश समालको रहेको छ तिमी मसँग भइदिए जेसुकै आँट नसक्छु म
जेसुकै आँट न सक्छु म तिमी मसँग भइदिए जेसुकै आँट न सक्छु म हेरेर तिमीलाई नै हेरे जिन्दगी काट्न सक्छु म असंग भैदी सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम बोलेर सत्य तिमीलाई पाइन भने छ कसम झूठो झूठो यो दुनिया तके भगवान लाई ढाट्न सक्छु म तिमी मसँग भइदिए
तिमी मसँग भइदिए जेसुकै आँट्न सक्छु म कृष्णहरि बरालको शब्द जगदीश समालको स्वर र सङ्गीतमा गैरी सुरेश हुनुहुन्थ्यो। हामी गजलगङ्गाको व्यवसायमा छौँ। हामीसँग ऋषि शर्मा सुदामा हुनुहुन्छ। उहाँका निकै ओजिला गजलहरू रसा साधन हामीले गरिरहेका छौँ। तपाईँलाई पनि यो व्यवसाय निकै मिठो लागिरहेको छ भन्ने विश्वास छ। हामी पुनः संवादमा जोडिन्छौँ ऋषि शर्मा सुदामासँग। अब पछिल्लो समय गजलमा आइरहेको छलफलको विषय भनौँ। विभिन्न सम्मेलनहरू हुन्छन्, सभाहरू हुन्छन्। केही वर्ष अगाडि भएको प्रज्ञा सम्मेलन होस्, पोखरामा भएका साहित्यिक सम्मेलनहरू हुन्, ती सम्मेलनहरूले गजलकारहरू सबै एक ठाउँमा आउनुपर्छ, एक हुनुपर्छ भनेर आजसम्म भएका हस्ताक्षरहरू र पनि एकातिर बहर, एकातिर लय, एकातिर स्वनिर्मित लय, उहाँहरू बीच सामाजिक सञ्जालहरूमा होस्, विभिन्न विद्युतीय सञ्जालहरूमा एकदम तिक्ततापूर्ण बहसहरू भइरहेका हुन्छन्। नेपाली गजलमा साँच्चीकै तिक्ततापूर्ण बहस आवश्यक छ, या जसरी चलिरहेको छ चल्न दिनुपर्छ, या होइन हस्ताक्षर गरिसकेपछि ती कुराहरूलाई सबैले अनुसरण गर्नुपर्छ, या त हस्ताक्षर गर्ने हो, एउटा काम सकियो, फेरि अर्को सम्मेलन राखौँ, के हो, कस्तो लाग्छ यहाँलाई?
यो वादे वादे जायते तत्त्व बोध भने जस्तो वाद विवादबाट नै त्यसको निष्कर्ष निकाल्न सकिनु पर्ने हो र एउटा निचोडमा पुग्नु पर्ने हो। यसमा मलाई के लाग्छ भने गजलको नाममा जुन किसिमका बहसहरू भएका छन् नि बहस नै आवश्यक छैन त्यति जस्तो लाग्छ मलाई। आफ्नो आफ्नो रुचि छ। शास्त्रीय बहरमा लेख्नेहरूले शास्त्रीय बहरमा लेख्दा हुन्छ, लयमा लेख्नेहरूले लयमा लेख्दा हुन्छ, अनि स्वनिर्मित बहरमा लेख्नेहरूले स्वनिर्मित बहरमा लेख्दा हुन्छ। यसको यो परिधिले घेराले हामीहरूलाई झन्झन कमजोर र झन्झन सङ्कीर्ण बनाइरहेको छ। परम्परागत दृष्टिकोण जे थियो त्यही नै हुनुपर्छ भन्ने मान्यता म राख्दैन। त्यसरी खोज्ने भने चार्ल्स डार्विनको जीव विकासवादी सिद्धान्तले भनेको हाम्रो प्राचीन परिचय फरक छ। हामी त्यो प्राचीन परिचयमा अहिले फर्किन सक्दैनौँ। हामीहरूको मानव सभ्यताको विकास सँगसँगै जसरी हामीहरूका सोच र दृष्टिकोणहरू परिवर्तन भएका छन् त्यसरी यो गजलका आयामहरू पनि परिवर्तन हुनुपर्छ भन्ने मान्यता म राख्छु। र यो अतिवादी सोच जुन छ त्यो अतिवादी सोच चाहे बहरका नाममा होस्, चाहे स्वनिर्मित बहरका अथवा स्वच्छन्दका नाममा होस्, जुनसुकै नाममा भएका यिनी अतिवादी सोचहरू गजलकै समग्र हितको लागि त्यति राम्रो सङ्केत होइन भन्छु। र हामीहरूले ती विभिन्न समयमा विभिन्न किसिमका हस्ताक्षर गरिरहनुभन्दा पनि आफूले जुन बाटोबाट लेखिरहेका छौँ त्यसैलाई समृद्ध बनाउन र त्यही रचनाका माध्यमबाट आम श्रोता र नयाँ सर्जकहरूलाई आफूले आकर्षित गर्न सक्यो भने अब आफ्नो ठुलो सफलता त्यही नै हुन्छ। हामीहरू विभिन्न किसिमका बार लगाइदिएर विभिन्न किसिमका नियम उपनियम बनाइदिएर सिर्जनाभन्दा पहिला नियम हुन्छ जस्तो मलाई लाग्दैन, पहिला सिर्जना हुन्छ त्यसपछि पछि त्यहीभित्र नियमहरू खोजिने हुन्। त्यसैले यो नियममा आधारित भएर बढी हामीहरू त्यसैमा रहेर लेख्नुपर्छ र त्यही नै परिपालना गर्नुपर्छ, त्योभन्दा बाहिर अर्को दुनियाँ छैन भन्नु कुवाभित्रको संसार भ्यागुताले देख्नु जस्तो हो। त्यसैले बहुआयामिक रूपमा हामीले हेर्नुपर्छ गजललाई भन्ने मेरो दृष्टिकोण पहिले पनि त्यही थियो, अहिले पनि त्यही छ। यद्यपि यो दृष्टिकोण राख्नेहरू गजलका क्षेत्रमा थोरै होलान्, विभिन्न किसिमका समूहहरू, छुट्टा छुट्टै किसिमका समूहहरू होलान्, गठन पनि भएका छन्, त्यसैका पछाडि पनि वकालत भएका होलान्। तर म फेरि अन्तिममा के भन्छु भने साहित्य सिर्जना गर्नु भनेको कुनै कुरा प्राप्ति गर्नु होइन, कुनै कुरा कहीँ पुग्नु होइन, हामी शान्त सुखाएको लागि लेखिराखेका छौँ, आत्मसन्तुष्टिको लागि लेखिरहेका छौँ र अरूलाई आत्मसन्तुष्टि दिन्छौँ भने विभिन्न बहाना झिकेर विभिन्न बहानाहरू बनाएर अरूलाई दुःख दिनु, तर्साउनु, सताउनु र हेका दृष्टिले हेर्नु त्यो साहित्यको धर्म र मर्म हो भन्ने मलाई लाग्दैन। जो जो त्यसरी लागिरहनु भएको छ उहाँहरूलाई म केही पनि भन्न चाहन्न र साहित्य सिर्जना गर्ने जति सर्जकहरू हुनुहुन्छ उहाँहरूलाई आफूले लेख्न खोजेको विधागत सचेतता चाहिँ तपाईँमा हुनुपर्छ। गजल भनेर लेखिएका रचनाहरू गीत भइदिए अनि कविता भइदिए भने त्यहाँनिर फाटो नै छ, किनभने संरचनागत यिनीहरूको फरकपन अवश्य छ। संरचनागत पक्षलाई हेरौँ, सामान्य सैद्धान्तिक कुराहरू हामीहरू बिस्तारै बुझ्दै जान्छौँ, तर त्यो कडा नियम र संरचनाभित्र रहेर त्यो उकुस मुकुसभित्रबाट जबरजस्त रूपमा लादिएर लेखिएका रचनाहरू त्यति समाजको लागि ग्राह्य हुन्छन् जस्तो मलाई लाग्दैन। जसरी काँधमा बोकेर लगेको कुकुरले जङ्गलमा मृग मार्न सक्दैन, त्यसरी त्यो जबरजस्ती बोकेर लगिएका रचनाहरू त्यति फलदायी हुन्छन् भन्ने मलाई लाग्दैन।
एकातिर यो गठन गर्ने समूह बनाउने छ, अर्कोतिर नेपाली गजल व्यवसायिक हुन सकेन र संरचनाहरू त्यसका नियमहरू पालना त गर्नु नै पर्यो र सँगसँगै कृति निकाल्ने र कृति निकालिसकेपछि त्यसको बजारीकरण हुन सकेन, व्यवसायीकरण हुन सकेन। एउटा सर्जकले कृति निकालिसकेपछि त्यसको पारिश्रमिकका विषयहरू पनि छन्, प्रकाशकसँग उसले गर्नुपर्ने सम्झौताका विषयहरूमा पनि विभिन्न बेला बखत प्रश्नहरू उठिरहन्छन्। हजुरको पनि निलोकनिका एकल सङ्ग्रह छ र संयुक्त सङ्ग्रह कैफियतदेखि लगायतका विभिन्न सङ्ग्रहहरू प्रकाशित गरिसक्नु भएको छ। अब लगत्तै कुनै सङ्ग्रह आउँदैछ हजुरको?
यो के रहेछ भने सङ्ग्रह गर्ने कुरा, हामी मुफसलमा छौँ, केन्द्रीय राजधानी, सङ्घीय राजधानी काठमाडौँमा हामी छैनौँ र त्यस बाहिर भएका कारणले सम्बन्ध स्थापित भएन भन्ने चाहिँ हामीले भन्नु हुँदैन। तर के छ भने राजधानीमा केन्द्रित रहेका जति पनि प्रकाशन गृहहरू छन् उनीहरूको नजरमा गजल त्यति पर्न सकेको छैन, त्यसमा हामीहरूका पर्याप्त कमी कमजोरी पनि हुन सक्छन् र गजललाई हेर्ने परम्परागत दृष्टिकोण जुन थियो त्यही दृष्टिकोणले पनि काम गरेको हुनसक्छ भन्ने मलाई लाग्छ। र काठमाडौँमा रहेका प्रकाशन गृहहरूले मुफस्सलमा रहेका गजलकारहरूका पाण्डुलिपिहरू माग्ने र प्रकाशनको लागि हामी तयार छौँ भनेर त्यति राम्रो सङ्केतहरू देखाइएको छैनन् र यद्यपि केही त्यति धेरै नाम नचलेका प्रकाशकहरूले माग्दा सर्जकहरूले दिन नसकेको अवस्था पनि छ। भोलि गएर हामीहरूले त्यो भित्रबाट पाउने पारिश्रमिक के आदि इत्यादि कुराहरूको प्रष्ट नियम त छैन, नियमन गर्ने निकाय पनि त्यति धेरै छैन र नियम पनि छैन, अनि त्यो भएको कारण हामीहरू बरु मफसलबाट आफैले निकाल्ने निकालौँ, बाहिर गएर काठमाडौँमा गएर निकाल्ने बेला प्रकाशक गृहसँग हामीहरूको राम्रो सम्झौता हुन सकेन भने भोलि हामीहरू नै अप्ठ्यारोमा पर्ने हो कि भन्ने मानसिकताले पनि धेरै सङ्ग्रहहरू निस्कन सकेका छैनन्। र अर्को के हो भने काठमाडौँमा चलेका अहिलेका एउटा दुईटा प्रकाशकहरूको नाम भन्दा फेरि अरूमाथि अन्याय होला, राम्रो बजारीकरण छ, राम्रो बजारीकरण हुँदा हुँदै पनि उहाँहरूले गजलका सङ्ग्रहहरूलाई आँट्न सक्नु भएको छैन। यदि आँट्न सक्नु आँट्नुहुन्छ भने बजार चाहिँ राम्रो छ भन्न म किन सक्छु भने निलोकनिका मैले मुफसलमा निकालेर मैले विज्ञापनको लागि केही प्रतिशत प्रतिहरू मैले विज्ञापनकै लागि बाँडे होला, पहिलो सङ्ग्रह हो, र त्यसभन्दा बाहेकका कृतिहरू मैले त्यहीँ बसेर त्यहाँका पुस्तक पसलहरूलाई दिँदा पनि लगानी उठेको थियो, म केही फाइदामा पनि गएको थिएँ। त्यसैले गजल सङ्ग्रहबाट घाटा परिन्छ भन्ने चाहिँ छैन अहिलेको यो बजारीकरणमा।
र सँगसँगै राष्ट्रिय स्तरका पुरस्कारहरू छन्, नाम नलिउँ, विभिन्न राष्ट्रिय स्तरका पुरस्कारहरूमा पनि गजल कृतिहरू प्रकाशित नभएर नपरेका हुन् छनौटमा, या त भएर छनौटमा नपरेका हुन्, या त गजलकारहरू दर्ता गर्न नै नगएर हो के हो जस्तो लाग्छ?
यो पाटोमा अलिकति फरक किसिमको बहस पनि हुन सक्ला। के भने सर्जकहरू खास मूल सर्जकहरू कहाँ कहाँ पुरस्कार पाइन्छ भनेर खोज्दै हिँड्छन् जस्तो मलाई लाग्दैन, र ती संस्थाहरूले आफै जानेर यसको यो क्षेत्रमा लगानी छ, यसले काम गरेको छ, यसको योगदान पनि छ, यसका कृतिहरू छन् भनेर ती संस्थाहरूले आफै मूल्याङ्कन गरिदिएको भए राम्रो हुन्थ्यो जस्तो लाग्छ। अनि खास सर्जकहरू त्यो आवेदनै दिएर लाइन लागेर आफ्ना व्यक्तिवृत्ति अथवा बायोडाटाहरू बनाएर तयार पारेर पुस्तकहरू बुझाएर पुरस्कारहरू ती सम्मानहरू लिनुपर्छ भन्नेमा लाग्दैनन्। त्यसैले खास सर्जक भन्दा पनि कतिपय अवस्थामा त्योभन्दा बाहिर नपाउनु पर्नेले पुरस्कारहरू पाइदिए कि भन्ने बहस चाहिँ बेला बेला हुने गरेको छ।
गजल लेखनीको यात्रा सँगसँगै गजलका पुस्तकहरूको बजारीकरण, व्यवसायीकरण र अन्य विधासँग प्रतिस्पर्धा गजलको होला, पुरस्कार प्रदान गर्ने संस्थाहरूले पनि गजललाई हेर्लान्, प्रकाशकहरूले पनि हेर्लान् भन्न थालेको यति लामो युग भइरहँदा केही सुधार पनि भइरहेको छ। अब गजल गङ्गामा हजुरको अर्को गजल सुन्छौँ।
हुन्छ, यो मेरो साङ्गीतिक बजारमा पनि यो गजल आउँदैछ, त्यसैले मैले यो कास्टिङ पनि होला र यो गजल सुनाए। सन्तोषजीले सङ्गीत गर्दै हुनुहुन्छ र गायकको खोजीमा हामी छौँ। घरि सिर हेर्छ घरि पाउ हेर्छ, घरि सिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ, घरि सिर हेर्छ घरि पाउ हेर्छ, कुरा दिलका छन् आँखा चिलका छन्, कुरा दिलका छन् आँखा चिलका छन्, कुरा दिलका छन् आँखा चिलका छन्, चिम्लिएर आँखा सबै ठाउँ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ, भए व्यक्ति स्वार्थी आत्मकेन्द्री सबै, भए व्यक्ति स्वार्थी आत्मकेन्द्री सबै, हरेक मान्छे आज आफ्नै भाउ हेर्छ, घरि शिर हेर्छ घरि पाउ हेर्छ, म अन्तिम शेरमा आएँ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, नदुखोस् भन्नेले पनि हेर्छ घाउ, दुखाउनेले पनि त्यही घाउ हेर्छ, घरि शिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ,
घरि शिर हेर्छ घरि पाउ हेर्छ, मान्छे हो मान्छेले अनेक दाउ हेर्छ। निकै मिठो गजल हामीले सुन्यौँ गजल गङ्गाको। अब हामी आखिरी आखिरीमा छौँ, आखिरी आखिरीमा ऋषि शर्मा सुदामालाई भन्न मन लागेका केही कुराहरू छन् भने सुनौँ।
गजल गङ्गाको स्थापना कालदेखि नै म जोडिएको थिएँ, आज यही कार्यक्रमबाट मैले आदरणीय नवीन दाहाल दाईलाई सम्झिरहेको छु, र हामीहरूलाई प्लेटफर्म दिनुभएको थियो, हाम्रा गजलहरू वाचन हुन्थे, कहिलेकाहीँ हामीहरूको आवाजहरू पनि गुन्जिन्थ्यो, त्यही उत्साहले त्यही ऊर्जाले हामीहरू आजसम्म टिकिरहेका छौँ, अगाडि बढिरहेका छौँ। पुराना श्रोताहरू जो गजल गङ्गाको कार्यक्रम स्थापना हुने बेला सुन्ने श्रोताहरू हुनुहुन्छ, उहाँहरूको लागि पनि मेरो धेरै धेरै साधुवाद छ, र अहिले पछिल्लो समय विभिन्न माध्यमबाट गजलमा जुन किसिमको परिष्कृत धार बोकेर आएका नयाँ पुस्ता हुनुहुन्छ, उहाँहरूलाई पनि मेरो धेरै धेरै धन्यवाद छ, र उहाँहरूलाई मेरो एउटा मात्र अनुरोध के छ भने गजल लेखिरहनु भएको छ निरन्तरता दिनुहोला, निरन्तरता धेरै ठुलो कुरा हो। यो कार्यक्रममा मलाई निम्ता दिनुभयो, यो अवसर दिनुभयो, त्यसको लागि हजुरलाई पनि धेरै धेरै धन्यवाद। जो जसले रेडियो सुन्नुभएको छ उहाँहरूप्रति नतमस्तक छु।
हामीसम्म आइदिनु भयो, हाम्रो अनुरोधलाई स्वीकार दिनुभयो, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ। आगामी बसाइमा पनि पुनः हामी यसै गरी जोडिने नै छौँ। हुन्छ, धन्यवाद। हवस् त, आजलाई गजल गङ्गा यति नै। गजल गङ्गाको अर्को बसाईमा हामी गजलको गङ्गामा डुबुल्की मार्न, गजल रसास्वादन गर्न, सङ्गीतमय मङ्गलबारको यो रात्रिकालीन बसाईलाई बनाउन तपाईँको रेडियो सेटमा, तपाईँको अनलाइन स्क्रिनमा, तपाईँको मोबाइल सेटमा, अझ भनौँ तपाईँको मन र मस्तिष्कमा बास बस्ने गरी पुनः आउने नै छौँ। आजको बसाईलाई सुनेर साथ दिनुभयो तपाईँ सबैप्रति हृदयत आभार व्यक्त गर्दछु। आजको बसाईमा प्रविधि संयोजनतर्फ साथ दिने पराग पोखरेललाई हृदयत आभार व्यक्त गर्दछु। आजको बसाईको अन्तिममा एउटा गजल छोड्छु, गजल छ शीतल कादम्बिनीको, स्वरमा हुनुहुन्छ अन्जु पन्त र सङ्गीत शिव परियारको रहेको छ। शुभ शुभरात्रि।
ज की